घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी विजयालक्ष्मी गुरुङसँगै म ओमप्रकाश पाण्डेको नमस्कार। शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिङ एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्रवाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
सुदूरपश्चिम प्रदेश सरकारको बेरोजी 60 लाख,
कञ्चनपुरमा 4 दिनपछि सब फेला, कैलालीमा फेला परेको सबको शनाखत,
भैतडीमा सुरक्षित महिला आवास गृह प्रभावकारी बन्दै,
डोटीमा पञ्चेबाजाको संरक्षण गर्नका लागि युवाहरू लागे,
विद्यार्थी भर्ना अभियान मुलुकभर सुरु,
वातावरणीय प्रभाव मूल्याङ्कन EIA प्रतिवेदन प्रदेश सरकारले स्वीकृत गर्न पाउने,
र मलेसिया विरुद्ध नेपाल विजयी।
काठमाडौँका विशेषज्ञ डाक्टर अब सफल मेडिको फार्मा गुलरियामा, डाक्टर शम्भुदत्त जोशी MBBS MD फार्म MD डर्माटोलोजी नाम्स वीर अस्पताल MBBS नेपाल मेडिकल कलेज काठमाडौँ विश्वविद्यालय, अमेरिका अस्ट्रेलिया र जापानबाट विशेष तालिम प्राप्त वरिष्ठ छाला कुष्ठरोग यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर अब प्रत्येक दिन बिहान र बेलुका सफल मेडिको फार्मामा आउनुहुने भएकाले सम्पर्क गर्नुहोला। सम्पर्क स्थान सफल मेडिको फार्मा कृष्णपुर गुलरिया कञ्चनपुर, सम्पर्क फोन 97 49 00 68 79 र 98 48 42 50 42।
अब समाचार क्रम विस्तारमा, सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष 2074-75 करिब 60 लाख रुपियाँ अनियमित ढङ्गले खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयका नायब लेखा परीक्षक जीवन सुवेदीले प्रदेश प्रमुख मोहनराज मल्ललाई बुझाएको 56 वार्षिक प्रतिवेदनमा सुदूरपश्चिम प्रदेश सरकार मार्फतका 10 कार्यालयको बेरोजु 59,59,000 रुपियाँ रहेको उल्लेख गरिएको छ। महालेखा परीक्षकको कार्यालयले सुदूरपश्चिम प्रदेश सरकार मार्फतका 10 कार्यालयको 26,19,05,000 रुपियाँको लेखा परीक्षण 2.28% बेरोजी देखिएको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार प्रदेश सरकारले 95 सैद्धान्तिक र 10 गल्ती गरेका कारण 16 रकम बेरोजी देखिएको हो। प्रतिवेदनमा 8,25,000 रुपियाँमा अनियमितता गरेको र 51,34,000 रुपियाँ प्रमाणै नपुर्याएर खर्च गरेको उल्लेख गरिएको छ। यद्यपि महालेखा परीक्षकको कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारबाट अस्वरूपर गर्न नपर्ने समेत प्रतिवेदनमा उल्लेख गरेको छ। सुदूरपश्चिम प्रदेश सभाबाट आर्थिक वर्ष 2074-75 लागि स्वीकृत गरेको 1,02,05,00,000 रुपियाँ मध्ये 25,98,00,000 रुपियाँ खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। गत आर्थिक वर्षमा प्रदेश सरकारले कुल बजेटको 25.46% रकम मात्रै खर्च गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक खरिद 2063 बमोजिम प्रतिस्पर्धाको आधारमा खरिद गर्नुपर्ने सामानहरू सोझै खरिद गरेको उल्लेख गरिएको छ।
त्यस्तै सुदूरपश्चिम प्रदेश सभा सचिवालयले प्रदेश राजधानीमा घर हुने र नहुने प्रदेश सांसदहरूलाई समान रूपमा घर भाडा दिने निर्णय उपयुक्त नभएको प्रतिवेदनले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूलाई दुई निकायबाट इन्धन उपलब्ध गराउँदा खर्च नियन्त्रण गर्न कठिनाई भएको भन्दै महालेखा परीक्षकको कार्यालयले एउटै निकायबाट इन्धन दिने व्यवस्था मिलाउन सुझाव दिएको छ। सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्रीलाई दुईवटा सवारी साधन र इन्धन आवश्यकता अनुसार उपलब्ध गराउने गरी कानुन बनाएको देखिएको छ। अतिथि सत्कारका लागि मुख्यमन्त्रीलाई सुदूरपश्चिम प्रदेशले मासिक 10,000 रुपियाँ निर्धारण गरेको देखिएको प्रतिवेदनमा भनिएको छ। प्रदेश अन्तर्गतका विभिन्न कार्यक्रममा सहभागी हुँदा आवश्यक पर्ने इन्धन सम्बन्धित मन्त्रालयबाट उपलब्ध गराउने गरेको देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभा सचिवालय र मुख्य न्यायाधिवक्ताको कार्यालय गरी प्रदेशका 10 कार्यालयको महालेखा परीक्षण गरेको थियो।
4 दिनदेखि बेपत्ता कञ्चनपुरको कृष्णपुर नगरपालिका 7 सुबिल बढाएको शव फेला परेको छ। 4 दिनदेखि हराइरहेका सुबिलको शव आज भेटिएको हो। गाउँ नजिकैको खोलामा बढाएको शव फेला परेको प्रहरीले जनाएको छ। शव आधा खाल्टोमा गाडिएको अवस्थामा भेटिएको इलाका प्रहरीकारले रैकपार विश्वका प्रहरी नायब निरीक्षक दिलबहादुर कुँवरले बताउनुभयो। बढाएको हत्या गरेको आशंकामा प्रहरीले प्रमोद राणा र अयोध्या राणालाई पक्राउ गरी जिल्ला प्रहरीकारले कञ्चनपुरमा बुझाएको प्रहरी नायब निरीक्षक दिलबहादुर कुँवरले बताउनुभयो। गत चैत्र 28 गते कृष्णपुर नगरपालिका साथ कलवापुरमा स्थानीयको विवाहमा गएका 19 वर्षीय सुबिल बडाएक सम्पर्कविहीन भएका थिए। उनको कृष्णपुर नगरपालिका वडा नम्बर 7 आज बिहान टी सर्ट रगतले लथपथिएको अवस्थामा भेटिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसै गरी कैलालीको भासु भिरमा गत बिहिबार सडेको अवस्थामा भेटिएको शवको शनाखत भएको छ। उक्त शव बैतडीको डिला सैनिक गाउँपालिका वडा नम्बर 7 धामी गाउँ घर भई झन्डै 1 वर्षसम्म दिनेश एफएममा काम गरेका 23 वर्षीय मुकेश धामीको रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज शवको मृतकका बुबा मोहन धामीले शनाखत गरेका छन्। धामीको शवसँग भेटिएको मोबाइलको मेमोरी कार्डमा रहेको फोटोको आधारमा उनको पहिचान भएको प्रहरीले जनाएको छ। यस्तै उनले लगाएका लुगाहरूको आधारमा पनि पहिचान खुलेको हो। धामी दिनेश एफएमका प्राविधिक पदमा काम गर्दै आएका थिए। झन्डै 1 वर्षसम्म दिनेश एफएममा कार्यरत रहेका धामी गत साउन 14 गतेदेखि बेपत्ता भएका थिए। घटना रहस्यमय रहेकाले थप अनुसन्धानबाट मात्र खुल्ने प्रहरी नायब उपरीक्षक दक्ष बहादुर बस्नेतले शुक्लाफाटा एफएमलाई जानकारी दिनुभयो। परिवारका सदस्यले पनि धामीको हत्या भएको आरोप लगाएका छन्। त्यस्तै दिनेश एफएम व्यवस्थापनले पनि घटना रहस्यमय भएकाले सत्य तथ्य छानबिनको माग गरेको छ। गत बिहिबार स्थानीयले मानवको कंगाल फेला परेको खबर गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले दोस्रो दिन शव बरामद गरेका थिए। शव भासु भिरमा भीमदत्त पन्त राजमार्गको झन्डै 5 मिटर तल खसेको थियो। शवको परीक्षणपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय अरबौँ लगानीका उद्योगहरू सञ्चालनमा रहेका छन्, जसमा फुड इन्डस्ट्रिज, राइस एन्ड फ्लोर मिल, चामल प्रोसेसिङ मिल, बिस्कुट तथा बेकरी उद्योग लगायतका सानातिना थुप्रै घरेलु उद्योगहरू सञ्चालनमा रहेका छन्। ती उद्योगहरूले वर्षेनी अरबौँको कारोबार समेत गरिरहेका छन्। तर सुदूरपश्चिममा सञ्चालित उद्योगहरूमा चाहिने कच्चा पदार्थका लागि भारतकै भर पर्नुपर्ने बाध्यता भने अझै हटेको छैन। थप जानकारी सुनौ यो रिपोर्टबाट।
सुदूरपश्चिम प्रदेशभित्र सञ्चालित उद्योग सञ्चालनका लागि वार्षिक अर्बौँको कच्चा पदार्थ भारतबाट आयात गर्नुपरेको उद्योगीहरू बताउँछन्, जसले गर्दा वर्षेनी अर्ब रुपियाँ भारत निर्यात भइरहेको छ। नेपालमा उत्पादित खाद्यान्नले उद्योग सञ्चालनका लागि 2-3 महिना मात्रै पुग्ने गरेको कैलालीका उद्योगपति ओम प्रकाश अग्रवाल बताउनुहुन्छ।
व्यापार घाटा बढिरहेको छ, सबै कच्चा पदार्थ भारतबाट ल्याउनु पर्छ। अब त्यो भारतबाट ल्याउनलाई सबैलाई विदेशी मुद्रा चाहिन्छ। किसान त्यति फलाउन सक्दैनन्, सरकारले त्यति सुविधा दिँदैन। भारतमा दिए जतिको सुविधा नेपालमा किसानले पाएको भए उसले पनि राम्रै फलाउँथ्यो होला। अब यो कच्चा पदार्थ टोटली 80-90% चाहिँ भारतबाट आयात भएर उद्योगहरू चल्छन्।
मसिनो धान पुरै भारतबाट नै आयात भइरहेको छ। मासिक आफ्नो मिलका लागि 350 मेट्रिक टन कच्चा पदार्थ भारतबाट आयात गर्ने गरेको शारदा राइस मिल्सका संचालक राहुल गुप्त बताउनुहुन्छ।
सिनो चामलको केसमा जो हामीले इन्डियाबाट जो इम्पोर्ट गरिरहेका छौँ नि, त्यो चाहिँ अलिकति दुःखद देखिरहेको छ। कहिले काहीँ यता कन्जम्सन बढी भयो भने इन्डियाबाट बढी इम्पोर्ट गर्ने अवस्था पनि देखिन्छ। कहिले काहीँ बजार अलिकति सुस्त भएको बेलामा अलिकति त्यो कम हुने गरेको देखिया छ।
प्रदेशमा सञ्चालित उद्योगका थुप्रै चुनौती रहेको अर्का उद्योगी हरिशंकर ठाकुरको भनाइ छ। औद्योगिक क्षेत्र घोषणा नहुँदा समस्या हुने गरेको उहाँको भनाइ छ।
आज के स्थिति छ भने त्यो उद्योगले हामीलाई डिस्टर्ब गर्यो, त्यो उद्योगले हामीलाई के हुन्छ फोहोर फाल्यो यो गर्यो भनेर आज उहाँहरूले उद्योग नै बन्द गर्नुपर्छ, उद्योग नै ताला हाल्नुपर्छ भनेर त्यो स्थितिको छ। स्थानीय सरकारलाई पनि थाहा छ त्यो औद्योगिक क्षेत्र स्थापना गरिदिने, त्यो हिसाबले गर्यो भने त ठिक छ, नभए भने अहिलेको उद्योगको स्थिति धेरै नाजुक स्थिति।
प्रदेश लगायत कैलाली जिल्लाभित्र सञ्चालित उद्योग व्यवस्थापनका लागि आफूहरूले सरकारका विभिन्न निकायमा पहल गरिरहेको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताउनुभयो।
यत्रो सुदूरपश्चिममै भन एउटा पनि औद्योगिक क्षेत्र नभइरहेको अवस्था हो। यद्यपि हामीले कैलाली उद्योग वाणिज्य संघ मार्फत चाहिँ अस्ति भर्खरै पनि हामीले मुख्यमन्त्रीलाई पनि ज्ञापन पत्र पेश गरेका छौँ। योभन्दा अगाडि कैलाली उद्योग वाणिज्य संघले सुरु गर्ने जुन सुदूरपश्चिम महोत्सव छ, महोत्सवमा पनि हामीले पूर्व प्रधानमन्त्रीजीहरूलाई पनि यो निवेदनहरू चढाएका छौँ। तर लामो समय भइसक्दा पनि अहिलेसम्म कैलाली यो सुदूरपश्चिमभरिमा कहीँ पनि औद्योगिक क्षेत्र हामीले पाएका छैनौँ, जस कारणले अहिले उद्योग गर्न सक्ने वातावरणै छैन।
प्रदेशभित्र सञ्चालित उद्योगहरूको लागि मात्रै आर्थिक वर्ष 2074-75 1,17,00,000 बराबरको चामल, मकै, गहुँ र जहुँ गरेर 31,045 मेट्रिक टन बराबरको खाद्यान्न आयात भएको छ। त्यस्तै चालु आर्थिक वर्षको फागुन मसान्तसम्म गत वर्षको भन्दा बढी 43,990 मेट्रिक टन खाद्यान्न आयात गरिएको कैलाली भन्सार कार्यालयका भन्सार अनुसार अधिकृत गोपीकृष्ण उप्रेती बताउनुहुन्छ।
74-75 मा चाहिँ हामीले टोटल हाम्रो चाहिँ खाद्यान्न 31,045 मेट्रिक टन खाद्यान्न आयात भएको छ। त्यसको मूल्य चाहिँ हुन आउँछ 1,17,00,000 मूल्य बराबरको सामा खाद्य वस्तुहरू पैठारी भएको। यो 74-75 अवस्था यस्तो छ भने अब यो मैले फागुन मसानसम्मको अवस्था के छ भनेर हेर्दाखेरि के देखियो भने हामीले टोटल 43,990 मेट्रिक टन चाहिँ हामीले पैठारी गरेको फागुन मसानसम्मै देखिन्छ। भनेपछि गत आवभन्दा अहिले फागुन मसानसम्मकै अवस्था चाहिँ बढी भएको अवस्था छ। त्यो क्यालकुलेसन गर्दा 1,65,00,000,000 मूल्य बराबरको चाहिँ खाद्य वस्तुहरू पैठारी भएको छ।
सहज रूपमा कच्चा पदार्थ आयातका लागि कैलाली कञ्चनपुरबाट भारतका मुख्य बजार दिल्ली लखनऊ नजिकै हुँदा उद्योगीहरूलाई सजिलो त भएको छ, तर स्थानीय स्तरमै कच्चा पदार्थका लागि चाहिने खाद्यान्न उत्पादन नहुँदा वार्षिक 1,00,00,000 रुपियाँ पुँजी बाहिरिँदा मुलुकको व्यापारमा घाटा बढ्दै गएको छ। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत धनगढी।
समाचारमा अपालो भएको छ श्रोता विचारको। तीनै तहका सरकारले उद्योग धन्दाहरूको विकास गर्ने भनिरहँदा उद्योग सञ्चालन गर्नका लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिद गर्न भारतकै भरमा पर्नुपर्ने बाध्यता रहेको छ। यस विषयमा तपाईँ के भन्नुहुन्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
त्यो त अब नेपाल सरकारले त्यसको उचित व्यवस्था गर्नु पर्यो कि कसरी आफ्नो साधन स्रोत जुटाएर नेपालमै उत्पादन गरेर नेपालमै कच्चा पदार्थ उत्पादन गर्ने नेपालमै कल कारखानाहरू खोल्ने त्यस्तो नेपाल सरकारले अब तिनटै तह लागेर चाहिँ त्यसको उचित व्यवस्था गर्नु पर्यो। नेपालमै चाहिँ त्यसको कच्चा पदार्थ उत्पादन भएपछि नेपालमै त्यसको उद्योग धन्दा खोल्ने त्यो व्यवस्था मिलाएपछि राम्रो हुन्थ्यो। इन्डियाकै मुख तान्नुपर्ने अवस्था केही छैन। सबै पार्टीहरू एकजुट भएर त्यसको चाहिँ व्यवस्था मिलायो भने सबैलाई सेवा सुविधा मिल्थ्यो। हामी इन्डियाकै मुख तान्नुपर्ने अवस्था थिएन।
विष्णु प्रसाद भट्ट हो। सरकारले अर्का राष्ट्रको मुख ताक्नुभन्दा पनि आफ्नो देशमा उत्पादित वस्तुहरूलाई आफ्नो किसिमले चलाउन सक्नुपर्ने हो। यहाँ तमाम र मेटेरियलहरू छन् नभएका होइनन्, तर सरकारले यसप्रति चासो दिनुपर्छ कि यहाँको भएको स्रोत साधन यहीँको र मेटेरियललाई लगेर भारतले चाहिँ हामीलाई बेचिरहेको छ भने कमसेकम यहाँको र मेटेरियललाई यहीँ उत्पादन गर्यो भने सबभन्दा बेहतर हुन्छ र सरकारको ध्यान यसप्रति जानुपर्छ, जो कि सारा आफ्ना उद्योगहरू आफूले सञ्चालन गर्नुपर्ने स्थितिमा चाहिँ जानुपर्छ भन्ने।
हरकबहादुर कुमार। नेपालमा उत्पादन गरेपछि भारत नगएर गुजर छैन भने यही उब्जाएपछि हुन्थ्यो। भारतको मुख ताक्नु हुँदैन अब यो समयमा, यही उब्जा गर्नु पर्यो, व्यवस्था गर्नु पर्यो।
जयसिंह साउत। यसमा जबसम्म भारत सिंहको सम्झौता तबसम्म यो नेपालमा प्रगति हुँदैन एउटा कुरा। दोस्रो कुरा, अब यहाँका नेताहरू भन्नु त घरकै चिज भन्छन्, मुखले त काम गर्दैन। उद्योग खोले त राम्रै हो, गरिब जनताहरूले चाहिँ रोजगार पाउँथे, किनकि हामीहरू उन्नति पनि हुन्थ्यो।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँले शुक्लाफाटा एफएम 79.4 मेगार्ज, बारासिङ एफएम 102.2 मेगार्ज, बझाङको साइपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
ल अब नानु पढ, म सुन्छु है।
हस् आऊ आऊ दादा, खाजा खाऊ, ताजा खाजा
खाऊ। हाम्री नातिनीले कति मजाले पढे कि बुहारीले दौतरी शिक्षा तालिमबाट सिकेका कुराले छोरीको पढाइमा निकै सघाउ पुगेको छ है।
हो बुवा, हामीले घरमा हरेक दिन छोराछोरीको पढाइका लागि जति सक्दो धेरै समय छुट्यायौँ र उनीहरूले पढेको सुनि मात्रै दियौँ भने पनि उनीहरूलाई धेरै सहयोग र हौसला मिल्दो रहेछ।
ठिक भन्यौ, साना नानीहरूमा अहिलेदेखि नै नियमित रूपमा बुझेर पढ्ने बानी बसाल्न सके पछिसम्मलाई पढेर सिकाइ राम्रो हुन्छ।
हजुर बुवा, आज मलाई मुसारा हात्तीको कथा सुनाउँछु भन्नुभयो होइन?
हो, अनि भोलि सानी चरीको कथा सुन्ने है।
आहा।
कक्षा 1-2-3 का बालबालिकाले घरमा हरेक दिन अभिभावकको समय र साथ पाए राम्रो विद्यार्थी बनी आफ्ना लक्ष्यहरू पूरा गर्न सक्छन्। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
जनज्योति एजुकेशनल फाउन्डेसन लिमिटेडको विशेष साधारण सभा सम्बन्धी सूचना। यस जनज्योति एजुकेशनल फाउन्डेसन लिमिटेडको विशेष साधारण सभा यही वैशाख 21 र 22 गते बिहान 11 बजे जनज्योति क्याम्पसको प्राङ्गणमा हुने भएकाले सम्बन्धित सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। कम्पनी सचिव, जनज्योति एजुकेशनल फाउन्डेसन लिमिटेड, कञ्चनपुर।
कहिले?
अहिले त नै।
अनि कहिले? अहिले नै।
अझै सुरसार छैन।
अनि कहिले त?
अहिले त नै।
होइन अनि कहिले त
अहिले त नै
अनि कहिले हो त
अहिले हो त अनि
अहिले त नै
कति सोधे होला नि
आ बुढा सोध्ने सोध्दै गर्छन् हाम्रो योजना छँदैछ लैन
सोध्नेले सोध्दै गर्छन् तर पहिले आफ्नो सपना पुरा गरेर मात्र नयाँ सपनाको जन्म दिउँ उपयुक्त समयमा बच्चा जन्माउनको लागि परिवार नियोजनका साधन प्रयोग गरौँ आफूलाई उपयुक्त हुने परिवार नियोजनका साधनबारे परामर्श लिन स्वास्थ्य संस्था जाउँ
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र USAID र सुआहारा
भन्छिनामा परिवारकै स्वास्थ्यका लागि
हार्दिक मङ्गलमय शुभकामना नयाँ वर्ष 2076 सालको पावन अवसरमा सम्पूर्ण बेटकोट नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ वडा अध्यक्ष फतेराम राणा बेटकोट नगरपालिका वडा नम्बर 6 कञ्चनपुर
मात्र रु 8,999 वेलकम स्न्यापड्रागन प्रोसेसर र 3000 mAh लामो समयसम्म टिक्ने ब्याट्री भएको 8 MP रेयर र 5 MP सेल्फी क्यामेराका साथ नयाँ रेडमी गो बाई Xiaomi
काठमाडौँका विशेषज्ञ डाक्टर अब सफल मेडिको फार्मा गुलरियामा डाक्टर शम्भुदत्त जोशी MBBS MD फार्म MD डर्माटोलोजी नाम्स वीर अस्पताल MBBS नेपाल मेडिकल कलेज काठमाडौँ विश्वविद्यालय अमेरिका अस्ट्रेलिया र जापानबाट विशेष तालिम प्राप्त वरिष्ठ छाला कुष्ठरोग यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर अब प्रत्येक दिन बिहान र बेलुका सफल मेडिको फार्मामा आउनुहुने भएकाले सम्पर्क गर्नुहोला सम्पर्क स्थान सफल मेडिको फार्मा कृष्णपुर गुलरिया कञ्चनपुर सम्पर्क फोन 97 49 00 68 79 र 98 48 42 50 42
विश्रामपछि समाचारमा स्वागत छ अब बाँकी खबर भीमदत्त नगरपालिकामा हाम्रो नगर हाम्रो गाउँ सबै बाल बालिकालाई विद्यालय पुर्याउँ भन्ने नारासहित नयाँ शैक्षिक सत्र 2076का लागि विद्यालय भर्ना अभियान सुरु भएको छ कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरपालिका सात हलदुखाल स्थित श्री सिद्धेश्वर आधारभूत विद्यालयमा अभिभावकलाई प्रमाणपत्र र बाल बालिकालाई किताब वितरण गरी भर्ना अभियानको सुरुवात गर्नुभएको छ भीमदत्त नगरमा नगरपालिकामा सामुदायिक विद्यालयमा अभिभावक र बाल बालिकालाई आकर्षित गर्न पहिलो बच्चा विद्यालय भर्ना गर्ने अभिभावकलाई प्रमाणपत्र सहित स्वागत गर्ने तथा बाल बालिकालाई किताब सहित झोला वितरण गर्ने कार्यक्रमका साथ भर्ना अभियान सुरु गरिएको छ नगर प्रमुख विष्टले नयाँ भर्ना गर्ने अभिभावकलाई प्रमाणपत्र र बाल बालिकालाई किताब वितरण गर्नुभएको छ सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार शिक्षक कर्मचारी दरबन्दी लगायतको समस्या रहेको उल्लेख गर्दै नगरपालिका नीतिगत रूपमा अघि बढेको समेत उहाँले बताउनुभयो
भुइँतडीको पाटन बजारमा रहेको सुरक्षित महिला आवास गृहमा हिंसाबाट पीडित धेरै महिलाहरू बस्दै आएका छन् विभिन्न किसिमका घरेलु हिंसामा परि घरमा बस्न नपाएका महिलाहरू सो सुरक्षित महिला आवास गृहमा बस्दै आएका छन् घरमा श्रीमानले खाना लगाउन र बस्न नदिएपछि अन्तिममा सुरक्षित आवास गृहमा शरण लिन पुगेको एकजना महिलाले बताउनुभयो सुरक्षित महिला आवास गृहमा केही महिला र बालबालिका बस्ने गर्दछन् भुइँतडीका एकजना महिलाले 7 महिनादेखि बस्न थालेको बताउनुभयो पतिबाट दिनहुँ हुने हिंसा सहन नसकेपछि घर छाडेर त्यही घरमा बस्न थालेको उहाँले बताउनुभयो आफ्नै घरमा बस्न धेरै प्रयास गरे पनि सम्भव नभएको उहाँको भनाइ छ माइतीहरूबाट मागेर घर धन्दा पनि खुसी नपाएको उहाँले दुखी सो पोख्नुभयो उहाँ जस्तै अरू पनि विभिन्न घरेलु हिंसा पीडित महिलाहरू सुरक्षित आवास गृहमै बसेका छन् धेरै पटक प्रहरी कार्यालयमा गए पनि हिंसा नछुटेकाले अन्तिममा सुरक्षित आवास गृहमा आएको एकजना अर्का महिलाले बताउनुभयो सुरक्षित महिला आवास गृहमा अहिले 5 जना महिला र 5 जना बालबालिका बस्दछन् यसरी हिंसा पीडित भई घरबार विहीन भएका महिला तथा बाल बालिकाहरूलाई त्यहाँ आश्रय दिइएको छ हालसम्म 1 बालिका 1 बालक र 113 जना हिंसा पीडितहरू त्यहाँ बसिसकेका छन् उनीहरूलाई विभिन्न सिपमूलक तालिम सिकाई स्वरोजगार बनाएर पठाउने गरिएको मनोविमर्शकर्ता सरस्वती लेखकले बताउनुभयो उहाँका अनुसार हालसम्म आएका मध्ये 100 जनाको पुनर्स्थापना भइसकेको छ संस्था 2073 सालमा स्थापना भएको हो लैङ्गिक हिंसालाई शून्यमा पुर्याउने उद्देश्यले महिला र बालबालिकालाई आश्रय दिइरहेको UNFPAका जिल्ला कार्यक्रम अधिकृत गणेश साहिले बताउनुभयो
नेपाली काङ्ग्रेस कञ्चनपुरको जिल्ला सम्मेलन अहिले महिनगरमा भइरहेको छ। जिल्ला सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले गर्नुभएको छ। प्रमुख अतिथि समेत रहेका सभापति देउवाले अब नेपाली काङ्ग्रेस एक ढिक्का भएर अगाडि बढ्ने बताउनु भएको छ। नेपाली काङ्ग्रेस कञ्चनपुरका जिल्ला सभापति हरिप्रसाद बोराको सभापतित्वमा भएको जिल्ला सम्मेलनमा केन्द्रीय नेता एनपी सावन्त र रमेश लेखक लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको छ।
डोटीमा पछिल्लो समयमा पञ्चेबाजाको संरक्षण गर्नका लागि युवाहरू लागिरहेका छन्। पञ्चेबाजालाई व्यावसायिक रूपमा अगाडि बढाउने काममा युवाहरू लागेका हुन्। हुडीकेउली तथा पञ्चेबाजाको संरक्षण तथा व्यवसायीकरण गर्ने उद्देश्यका साथ डोटीमा धेरै युवाहरू लागि परेका छन्। युवाहरूको यस्तो कार्यमा स्थानीय तहले समेत साथ र सहयोग गरिरहेका छन्। डोटीको क्यासिया गाउँपालिका वडा नम्बर 5 परम्परागत लोक संस्कृति संरक्षण तथा विकास तालिम सञ्चालन गर्दै ओडामा रहेका दलित परिवारले अङ्गाल्दै आएको परम्परागत हुडीके तथा पञ्चेबाजालाई व्यवसायीकरण तथा संरक्षण गर्नमा युवालाई सहभागी गराएको छ। हुडकेरी तथा पञ्चेबाजाको संरक्षण तथा व्यवसायीकरणका लागि 15 तालिम सञ्चालन गरिएको थियो। तालिममा विशेष गरी हुडकेली तथा पञ्चेबाजाको संरक्षण कसरी गर्न सकिन्छ भन्ने कुरामा जोड दिएको सहभागीहरूले बताएका छन्। परम्परागत लोक संस्कृति संरक्षण तथा विकास तालिमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले आफ्नो लोक संस्कृति तथा परम्परा लोप भइरहेका बेला गाउँपालिकाले तिनको संरक्षणका साथै व्यावसायिक बनाउनका लागि तालिम सञ्चालन गरेको बताउनुभयो। तालिममा सो क्षेत्रका 15 दलित युवाहरूको सहभागिता रहेको थियो। तालिमका लागि 2 प्रशिक्षक जिल्ला बाहिरबाट ल्याइएको थियो। वडा नम्बर 5 वडाध्यक्ष रामचन्द्र राणाले डोटेली संस्कृति आफैमा लोक संस्कृतिको धनी भए पनि पछिल्लो समय लोप हुँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो। वडाध्यक्ष राणाले दलित जातिले परम्परागत रूपमा अङ्गाल्दै आएको हुडिके र पञ्चेबाजालाई व्यावसायिक रूपमा अघि बढाई स्वरोजगारमुखी बनाउन वडा कार्यालयले लगानी गरेको बताउनुभयो। उहाँले आगामी दिनमा त्यसका लागि थप लगानी गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो। दलित सङ्घ डोटीका अध्यक्ष लालबहादुर विकले दलितहरूले आत्मनिर्भर हुन जरुरी रहेकोमा जोड दिनुभयो। विकले दलितहरूका हक अधिकार र मौलिक संस्कृतिको संरक्षण गर्नका लागि संवैधानिक अधिकार दिएकोले त्यसको सदुपयोग गर्नुपर्ने बताउनुभयो।
कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको 5 ओडालाई गाउँपालिकासँग जोड्न सडक निर्माण भइरहेको छ। बेलडाँडी गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकार दुवैको लगानीमा प्रत्येक ओडाहरूलाई गाउँपालिकासँग जोड्नका लागि सडक निर्माणको काम तीव्र गतिमा भइरहेको बेलडाँडी गाउँपालिकाका प्रमुख धनबहादुर थापाले शुक्लाफाटा एफएमलाई जानकारी दिनुभएको छ। विभिन्न ओडाहरूलाई एक आपसमा जोड्दै गाउँपालिकासँग जोड्नका लागि सुदूरपश्चिम प्रदेश सरकारले समेत सहयोग गरिरहेकाले गाउँपालिकाले उच्च प्राथमिकता दिएर काम गराइरहेको गाउँपालिकाका प्रमुख थापाले बताउनुभयो। साथै उहाँले यो आर्थिक वर्षमा गाउँपालिकाको भवन निर्माणको काम पनि तीव्र गतिमै अघि बढिरहेको बताउनुभयो। शुक्लाफाटा एफएमसँग कुराकानी गर्दै गाउँपालिका प्रमुख थापाले भवन निर्माणको काम आधाभन्दा बढी भइसकेको बताउनुभयो। त्यसै गरी विक्रम सम्बत 2060 स्थापना भएको रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको भवन ₹50,00,000 बनाउनका लागि डिपिआर तयार गरी पिल्लर तयार भइरहेको समेत उहाँले बताउनुभयो।
डडेलधुराको साविकको रूपाल गाविस स्थित चालु अवस्थामा रहेको रूपाली गाड सना जलविद्युत केन्द्र विगत 5 बन्द अवस्थामा छ। हालको भागेश्वर गाउँपालिका एक पन्युटमा रहेको रूपाली गाड सना जलविद्युत केन्द्रद्वारा विस्तार गरिएको विद्युत लाइनमा राष्ट्रिय प्रसारण लाइन जडान भएपछि रूपाली गाड सना जलविद्युत केन्द्र बन्द गरिएको हो। साविकको रूपाल गाविसलाई विद्युत आपूर्ति गर्दै आइरहेको विद्युत केन्द्रमा रहेका 2 टर्बाइन मध्ये एउटा बिग्रिएको छ भने एउटा सुचारु छ। विद्युत उत्पादन गर्न बन्द गरेपछि करोडौँ मूल्यका सामग्रीहरूसहित कार्यालय भवन अलपत्र अवस्थामा रहेको छ। नेपाल विद्युत प्राधिकरणले 3 पहिले स्थापना गरेको हाल बन्द अवस्थामा रहेको सो रूपालीगाड सना जलविद्युत केन्द्रबाट 100 विद्युत उत्पादन हुने गरेको थियो। चालु अवस्थामा रहेको टर्बाइन सञ्चालन गर्नुको साटो अलपत्र अवस्थामा छोड्दा विद्युत केन्द्रमा रहेका करोडौँ मूल्यका सामग्रीहरू खिया लागेर बिग्रने अवस्थामा पुगेका छन्। संरक्षण अभावमा यो विद्युत केन्द्रको कार्यालय पावर हाउस भवन पनि जीर्णबन्दी जान थालेका छन्। चालु अवस्थामा रहेको विद्युत उत्पादन केन्द्रलाई बन्द गर्नुको साटो सञ्चालन गर्नुपर्ने स्थानीय बासिन्दाहरूले माग गरेका छन्।
मुलुकभरि एकसाथ आजदेखि विद्यार्थी भर्ना अभियान सुरु भएको छ। हाम्रो नगर हाम्रो गाउँ सबै बाल बालिकालाई विद्यालय पुर्याउँ भन्ने नाराका साथ सरकारले भर्ना अभियान सुरु गरेको हो। वैशाख 14 चल्ने अभियानमा संस्थागत र सामुदायिक दुवैतर्फ गरी करिब 10,00,000 विद्यार्थी विद्यालयमा भर्ना हुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। विद्यालय जान सक्ने उमेर समूहका बाल बालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यका साथ हरेक वर्ष सरकारले भर्ना अभियान सञ्चालन गर्दै आएको छ।
उद्योग स्थापनाका लागि आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन याए प्रतिवेदन प्रदेश सरकारले स्वीकृत गर्न पाउने भएको छ। याए प्रतिवेदन संघीय सरकार अन्तर्गतको वन तथा वातावरण मन्त्रालय मार्फत वातावरण विभागबाट स्वीकृत हुँदै आएको थियो। गण्डकी प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशभित्र स्थापना हुने उद्योगको याए प्रतिवेदन स्वीकृत गर्न पाउने गरी प्रस्ताव गरेको कार्यविधि प्रदेश मन्त्री परिषदले स्वीकृत गरेको हो। विशेष गरी उद्योग सञ्चालन पूर्व याए प्रतिवेदन अनिवार्य स्वीकृत गराउनु पर्ने हुँदा काठमाडौँबाट काम लिन असहज भएको गुनासो रहेको थियो। अब खेल खबर। आइसिसी 19 वर्ष मुनिको एक दिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनौटको खेलमा मलेसिया विरुद्ध नेपाल विजय भएको छ। कुआलालम्पुर स्थित बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले 8 विकेटले हराएको हो। 93 रनको लक्ष्य पाएको नेपालले मात्र 13 ओभरमा 2 विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपाललाई जित दिलाउनका लागि रित गौतमले अभिजित 39, आसिफ शेखले 26, पवन सर्राफले 16 र रोहित कुमार पौडेलले 6 रनको योगदान दिनुभयो। मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पवन सर्राफ र कुशल मल्लले 3-3 विकेट लिएका थिए। नेपाल यसअघिका दुई खेलमा एक जित र एक हार बेहोरेको थियो।
अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि।
सुदूरपश्चिम प्रदेश सरकारको बेरोजु 60 लाख,
कञ्चनपुरमा 4 दिनपछि सब फेला, कैलालीमा फेला परेको सबको शनाखत,
बैतडीमा सुरक्षित महिला आवास गृह प्रभावकारी बन्दै,
डोटीमा पञ्चभाषाको संरक्षण गर्नका लागि युवाहरू लागे,
विद्यार्थी भर्ना अभियान सुरु,
वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए प्रतिवेदन प्रदेश सरकारले स्वीकृत गर्न पाउने
र मलेसिया विरुद्ध नेपाल विजय। जतैलाई समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905 545 574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धेरै धेरै धन्यवाद।